الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا وسندنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وصحبه أجمعين وسلم تسليما كثيرا كثيرا. أما بعد فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ولله على الناس حج البيت من استطاع إليه سبيلا ومن كفر فإن الله غني عن العالمين. بزرگان محترم اور برادران عزیز، کہیں میں مہینے سے خاص خاص مہینے چل رہے ہیں، رجب سے خاص طور سے وہ مہینے تھے جو رمضان کی تمہید تھے اور اس میں دعا کی جاتی تھی کہ اللہم بارک لنا فی رجب و شعبان وبلغنا رمضان، ہمارے رجب اور شعبان میں برکتیں دیجئے اور رمضان تک ہمیں پہنچا دیجئے، زندہ رکھیے. یہ تینوں مہینے بڑی بابرکت مہینے تھے. اس کے بعد آج سے، اس عید کے بعد سے ایک نئے دور کے مہینے شروع ہوئے ہیں. یہ الحج اشہر معلومات شروع ہوئے ہیں، حج کے مہینے ہیں. الحج اشہر معلومات، فمن فرض فیہن الحج فلا رفث ولا فسوق ولا جدال فی الحج، کہ حج کے مہینے شروع ہو گئے. یہ شوال کا مہینہ، پھر ذو القعدہ کا، پھر ذی الحجہ کا، تین مہینے ہیں، بابرکت مہینے ہیں. شوال میں تین باتیں خاص طور سے ہیں. ایک بات تو یہ کہ یہ سب سے پہلا مہینہ ہے حج کے مہینوں کا، یعنی اسی مہینے سے حاجی اپنے عام طور سے سفر شروع کرتے ہیں اور کن کن طریقوں سے جاتے ہیں بیت اللہ کی طرف. پیدل بھی جاتے ہیں، جانوروں پر سواری کر کے بھی جاتے ہیں دنیا بھر کی طرف سے، مختلف سمتوں سے. بائی روڈ بھی جاتے ہیں موٹروں کے ذریعے، ہوائی جہازوں کے ذریعے بھی جاتے ہیں، سمندر کے ذریعے بھی جاتے ہیں، مختلف سمتوں سے. اب ایسا معلوم ہوگا آپ کو دیکھیں گے یہ تین مہینے ایسے گزریں گے، دو مہینے، کہ اگر کوئی اوپر سے جا کر دیکھے تو ایسا محسوس ہوگا کہ بیت اللہ ایک مقناطیس ہے جو لوگوں کو ہر طرف سے، دنیا کے ہر طرف سے مسلمانوں کو کھینچ رہا ہے. لوگ دوڑے جا رہے ہیں بیت اللہ کی طرف. اللہ تعالی ہمیں بھی بار بار وہاں پہنچائے، بار بار وہاں کی حاضری کی توفیق عافیت کے ساتھ، اخلاص کے ساتھ، تقوی کے ساتھ عطا فرمائے. تو ایک خاص بات تو یہ ہے، اور دوسری بات اس مہینے کی یہ ہے جو ایک حیثیت سے رمضان کا تتمہ ہے، اور وہ یہ کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ جس شخص نے رمضان کے پورے روزے رکھے اور پھر اس نے شوال میں 6 مہینے اور رکھ لیے، 6 روزے اور رکھ لیے، رمضان کے پورے روزے رکھے اور شوال کے 6 روزے اور رکھ لیے، تو یہ ایسا ہے جیسے کہ اس نے پوری عمر روزے رکھے، پورے سال روزے رکھے، پورے سال کے روزے. کیوں؟ ہر روزے کا ثواب کم از کم 10 گنا تو ہے ہی، تو 30 روزوں کے ثواب کتنے ہو گئے؟ 300 ہو گئے. اور 6 روزوں کے ثواب کتنے ہو گئے؟ 60 ہو گئے. اور چاند کے مہینے کے حساب سے مہینہ 360 دن کا ہوتا ہے، تو 6 روزے اگر رکھ لے گا آدمی تو ایسا ہو جائے گا جیسے کہ اس نے پورے سال کے روزے رکھے ہیں. فرق اتنا ہے کہ رمضان کے روزے تو فرض رکھے ہیں، یہ نفلی روزے ہوں گے. رکھے تو ثواب ہے، نہ رکھے تو کوئی گناہ اور مواخذہ نہیں ہے. البتہ ہم مشورہ دیا کرتے ہیں اپنے بھائیوں کو اور بہنوں کو کہ جس کے ذمے رمضان کے روزے قضا باقی ہوں، چاہے پچھلے رمضان کے یا پچھلے کسی بھی رمضان کے، تو ہم مشورہ دیا کرتے ہیں کہ ان دنوں میں 6 روزے جو رکھنے ہیں وہ قضا روزے ہی رکھ لے تاکہ فریضہ ادا ہو جائے. فضل فریضہ بڑی چیز ہے، فریضے کا مواخذہ ہے. ایک روزہ بھی رہ گیا تو سوال ہو جائے گا کہاں ہے وہ ایک روزہ، تمہیں ہم نے طاقت دی تھی، قوت دی تھی، صحت دی تھی، کوئی رکاوٹ تمہیں نہیں تھی، سفر میں تم نہیں تھے ان دنوں میں جب قضا کر سکتے تھے، بیمار تم نہیں تھے جب تم قضا کر سکتے تھے، تو تم نے ہمارا فریضہ ادا کیا یا نہیں کیا؟ اس واسطے میں بلکہ ان 6 دنوں میں بھی یہی مشورہ ہم دیا کرتے ہیں، اور بھی دن جنوں میں روزہ رکھنا نفلی روزہ رکھنے کا ثواب ہے، جن کے ذمے روزے فرض ہیں سارے ادا ہو چکے، قضا بھی کوئی نہیں ہے، وہ نفلی روزے رکھیں گے ان دنوں میں، اور جن کے ذمے قضا روزے ہیں وہ ان دنوں میں قضا کی نیت سے روزے رکھے تاکہ فریضہ ادا ہو جائے. ان 6 روزوں کے اندر یہ کوئی ضروری نہیں ہے کہ مسلسل رکھے جائیں، مہینے بھر میں شوال کے مہینے میں 6 روزے پورے کر لیں، چاہے وقفے وقفے سے کر لیں، چاہے مسلسل رکھ لیں، فوراً شروع کر دیں یا بعد میں کچھ دنوں کے بعد شروع کریں، اختیار ہے، اللہ تعالیٰ نے آسانی دے رکھی ہے. تو اس مہینے کی دوسری خصوصیت یہ ہے کہ 6 روزے رمضان کے، 6 روزے شوال کے، ان کی بڑی فضیلت ہے، اللہ تعالیٰ اس کی بھی توفیق عطا فرمائے. جن کے ذمے روزے قضا نہیں ہیں وہ نفلی روزوں کی نیت سے روزے رکھیں. اور تیسری خصوصیت اس شوال کے مہینے کی یہ ہے کہ ہمارے تمام دینی مدارس کا تعلیمی سال شوال سے شروع ہوتا ہے، شوال سے شروع ہو کر شعبان تک چلتا ہے، ایک ہفتے بعد داخلے تقریباً شروع ہو جائیں گے تمام مدارس میں پاکستان بھر کے. ان مدارس کی زندگی بھی مجاہدوں کی زندگی ہوتی ہے، ان مدارس نے جو کردار ادا کیا ہے اس امت مسلمہ کے لیے اس کی نظیر آپ کو نہیں ملے گی کسی اور ادارے میں. پاکستان اسلامی جمہوریہ پاکستان ہے، حکمرانوں کا فریضہ تھا کہ اسلامی تعلیم کو وہ فروغ دیتے، اس پورے نظام تعلیم کے اندر اسکولوں میں، کالجوں میں، یونیورسٹیوں میں ضروری تعلیم تمام مسلمانان پاکستان کو دی جاتی. عالم دین بنانا تو ہر ایک کو ضروری نہیں ہے، جس طرح سب کو ڈاکٹر بنانا ضروری نہیں، सबको इंजीनियर बनाना जरूरी नहीं, सबको कानून का माहिरीन बनाना जरूरी नहीं, सबको मईशत का माहिरीन बनाना जरूरी नहीं, इसी तरीके से सबको आलिम दीन बनाना भी जरूरी नहीं, लेकिन मुसलमान बनाना जरूरी है, पक्का सच्चा मुसलमान बनाना जरूरी है। ये इस्लामी जमहूरिया पाकिस्तान है, पाकिस्तान इस्लाम के लिए हासिल किया गया था, और हासिल इस्लाम के लिए हासिल करने का मकसद ये नहीं था कि बस यहाँ कुरान और हदीस ही पढ़ाई जाएगी, बल्कि ये था कि इस्लामी निजाम तालीम नाफिज होगा, इस्लाम का अदल इंसाफ नाफिज होगा, इस्लाम का माशी निजाम नाफिज होगा, इस्लामी सियासत नाफिज होगी, इस्लामी कवानीन जारी होंगे। इस वास्ते पाकिस्तान बना था, करोड़ों इंसानों ने इस्लाम के लिए, पाकिस्तान के लिए कुर्बानियां दी थी। जिन लोगों ने पाकिस्तान बनाया था वो 2-3 सालों के अंदर अंदर अल्लाह को प्यारे हो गए, उसके बाद इख्तदार पर ऐसे लोग काबिज होते चले गए जैसा आज है, एक दूसरे को गालियां देते रहते हैं, काम करने के लिए तैयार नहीं, जो काम करता है उसको निशाना बना देते हैं, जो ना काम नहीं करता उसकी कोई परवाह नहीं, गालियां हर एक दूसरे को देता है, अखबार उठाकर देखें। अफसोस होता है कि ये नहीं सोचते कि हमारी नस्लें ये अखबार पढ़ेंगी तो इनको क्या समझ में आएगा कि लीडर ऐसे होते हैं, सियासी रहनुमा ऐसे होते हैं, कौम के रहनुमा ऐसे हुआ करते हैं, जो गालियों में बातें करें, एक दूसरे को बुरा कहते रहें, झूठे झूठे इल्जाम लगाते रहें। अफसोस होता है, दिल दुखता है, कभी कभी तो मायूसी सी होने लगती है, लेकिन अल्लाह के रहमत से उम्मीद है। इस पाकिस्तान के लिए कुर्बानियां बहुत दी गई हैं, इस पाकिस्तान के लिए जवानों ने भी कुर्बानियां दी हैं, बूढ़ों ने भी कुर्बानियां दी हैं, अवाम ने भी कुर्बानियां दी हैं, उलमा ने भी कुर्बानियां दी हैं, औलिया अल्लाह ने भी कुर्बानियां दी हैं, सिर्फ इस बात से कि ये इस्लाम के नाम पर बना है, ताकि यहाँ इस्लामी निजामी हुकूमत कायम हो। इस्लामी निजामी हुकूमत का मतलब यह नहीं कि बस मस्जिद और मदरसे ही होंगे, पूरा निजामी हुकूमत इस्लामी होगा, जहाँ अमन अमान होगा, कानून की बालादस्ती होगी, जुल्म और सितम नहीं होगा, झूठ बोलने वाले नहीं होंगे, तिजारत में झूठ फरेब यह नहीं चलेगा, मुलाजमतों में काम चोरी नहीं चलेगी, तमाम अफसरान अपने ड्यूटियों को अंजाम देंगे, गुजरा अपने फराइज को अंजाम देंगे। लेकिन आज हमारे यहाँ अफरा तफरी फैली हुई है, हराम खोरी का निवाज है, हराम खा रहे हैं। आप जरा गौर करें कितनी बड़ी तादाद हराम पर गुजारा कर रही है। ये हमारे बल्दियाती इदारे हैं, इनको तनख्वाहें इस बात की मिलती हैं, ओहदे इस बात के मिलते हैं कि ये सड़कों को साफ रखें, नालों को साफ रखें, गंदगियों के ढेर को उठाएं, गंदगियां फैलने न दें शहर में, ताकि लोगों की सेहत के असरात ठीक रहें। लेकिन पूरे कराची को गंदगी का ढेर बना रखा है, बारिश ना हो गई तो पानी के पानी जमा हो जाता है, चलने फिरने के रास्ते बंद हो जाते हैं, नालों की सफाई नहीं करते, कर भी ले तो सफाई करके उसका सारा ढेर नालों के पास ही डाल देते ताकि पानी सड़क का नाले में न जाए। ये करने वाले सब हराम खोर हैं। जितना लोग ये काम कर रहे हैं जो ड्यूटी अंजाम नहीं दे रहे, मैं ये नहीं कह रहा कि कोई ड्यूटी अंजाम नहीं देता, जो ड्यूटी अंजाम देता है बेचारा वो तो हलाल खा रहा है, लेकिन जो ड्यूटी अंजाम नहीं दे रहा है, तनख्वाह पूरी ले रहा है, वो हराम खा रहा है, बच्चों को भी हराम खिला रहा है। आज हमसे बेशुमार लोग हैं बेचारे, हर नमाज के बाद मिलते हैं, सब फला मेरा रिश्तेदार है उसको कैंसर है, फला को टीबी है, मियां बीवी में लड़ाई झगड़े हैं, मेरे ऊपर मुकदमा चल रहा है, लड़ाइयां झगड़े हो रहे हैं, मुझे फला को मार दिया, फला को पुलिस ने उठा लिया। किसी घर में चैन सुकून साजोन कम कम लोगों में शहर चैन सुकून नजर आता है। कोई कहता है कि कारोबार पर किसी ने बंदिश लगा दी, हमारी लड़कियों के रिश्ते नहीं आ रहे। लेकिन इसमें गौर करें तो इसका जायजा लें कि वो हलाल भी खा रहे हैं नहीं खा रहे हैं। हलाल खाने वालों को अल्लाह ताला مدد فرماتے ہیں، ان کی مشکلات بھی آ جاتی ہیں، ان پر بھی بیماریاں آتی ہیں، لیکن اللہ تعالیٰ کے طلب سے فضل و کرم سے بیماریوں پر بھی ان کو اجر و ثواب ملتا ہے. پھر ایسا نہیں ہوتا کہ ان کے راستے بند ہو جائیں. قرآن نے وعدہ کر رکھا ہے کہ وَمَنْ يَتَّقِ اللَّهَ يَجْعَلْ لَهُ مَخْرَجًا وَيَرْزُقْهُ مِنْ حَيْثُ لَا يَحْتَسِبُ. جو اللہ تعالیٰ سے ڈرتا ہے یعنی گناہوں سے بچتا ہے، تو اللہ تعالیٰ اس کے لیے ہر بلا سے، ہر مصیبت سے نکلنے کا راستہ نکال دیتے ہیں، ہر بلا سے بچنے کا راستہ نکال دیتے ہیں. یہ نہیں ہوتا کہ مصیبت میں پڑا ہی رہ جائے. اگر کوئی مصیبت آئی ہے وہ دور ہو جاتی ہے. جو شخص اللہ تعالیٰ کے سے ڈرتا ہے اور گناہوں سے بچتا ہے، اور گناہوں سے بچنے میں سب سے پہلی چیز تو حرام حلال کھانے کی بات ہے. جس شخص نے حرام کھا لیا اس نے تو جہنم کے انگارے کھائے ہیں، اس کو کیا فلاح ملے گی؟ اچھا لوگ کہتے ہیں ہمارے یہاں صاحب کسی نے بندش کروا دی ہے، جادو کروا دیا ہے. ارے بھائی جادو کے اندر اتنا اثر نہیں جتنا حرام خوری کے اندر اثر ہے. جادو سے اتنا نقصان نہیں پہنچتا جتنا حرام خوری سے نقصان پہنچتا ہے. پھر ایک بات یہ کہ جو شخص حرام کھاتا ہے، حرام کے پیسے جمع تو کر لے گا، روپے بہت سارے ہو جائیں گے، لیکن ان کی زندگیوں کو دیکھو، کیا وہ خوشی کی زندگی گزار رہے ہیں؟ حرام پیسے سے آپ کارخانے کی اعلیٰ چیز خرید سکتے ہیں، بازار سے بہتر چیز لا سکتے ہیں، عزت والی چیزیں، راحت والی چیزیں، خوشیوں کی چیزیں ہیں. لیکن راحت اور عزت اور خوشی کسی کارخانے میں نہیں بنتی، کسی دکان پر نہیں بکتی، وہ تو اللہ کے دینے سے ملتی ہے، وہ حلال سے ملتی ہے، تقوی سے ملتی ہے. جس کو اللہ تعالیٰ تقوی عطا فرما دے کہ حرام سے بچے اور حلال کھائے، اس کو اللہ تعالیٰ ہر مصیبت سے نکال دیتے ہیں، ہر بلا سے اس کو نکال دیتے ہیں. اور آزمائشیں بھی ہوتی ہیں، اس کا اجر و ثواب بھی اللہ کے نیک بندوں کو سے آزمائشیں ہوتی ہیں، ان کا درجات بڑھائے جاتے ہیں، ایسے بھی ہوتے ہیں بعض لوگ، لیکن زیادہ تر یہ مصیبتیں ہوتی ہیں وہ حرام خوری کی وجہ سے ہوتی ہیں اور ہمارے یہ پھیلے ہوئے ہیں. پھر یہ کہ ہمارے یہاں جہالت اتنی پھیلی ہوئی ہے، ہماری حکومتوں نے اسلامی تعلیم کا کوئی انتظام نہ کیا، اسکولوں میں، کالجوں میں، جو حال انگریزوں کے زمانے میں تھا کہ وہاں دین کوئی سکھانے کا راستہ نہیں تھا، وہی زمانہ آج تک یہاں چلا آ رہا ہے. یہ مدرسوں کا فیض ہے کہ آج یہ مسجدیں آباد ہیں. ان مسجدوں کا فیض دیکھیں آپ، پہاڑوں اور پہاڑوں کی چوٹیوں پر فجر کی نماز کے وقت اذان دینے والا موجود ہے. سخت سردی ہو، برفباری ہو، جزیرے ہوں سمندر کے، دریا کے دریا ہوں، وہاں اور کچھ نہیں ہوگا، کچے پکے جھونپڑیاں پڑی ہوں گی، لیکن اذان دینے والا اذان دے رہا ہوگا، نماز پڑھانے والا نماز پڑھا رہا ہوگا، پانچ وقت کی نمازیں وہاں ہو رہی ہوں گی. یہ سارے مدرسوں کا فیض ہے. اللہ تعالیٰ ان مدرسوں کی حفاظت کرے. دشمن کو یہ چونکہ معلوم ہو گیا، پہلے بہت عرصے کے بعد اندازہ ہوا دشمنان اسلام کو کہ یہ مدرسے اصل منبع ہیں اسلام کے، اسلام کی بنیاد یہ مدرسے ہیں، قرآن کی حفاظت کرنے والے یہ مدرسے ہیں. چنانچہ اب وہ یہ کہتے ہیں، ان کے یہاں بہت سے لوگوں کا بیان ہم نے سنا کہ اگر اسلام کو ختم کرنا چاہتے ہو تو قرآن کو ختم کرو کسی طرح، جب تک قرآن ختم نہیں ہوگا اسلام ختم نہیں ہوگا. لیکن انہوں نے کبھی وہم و گمان میں بھی ان کو نہیں ہوگا کہ اللہ نے وعدہ کر رکھا ہے قرآن تو محفوظ رہے گا، قیامت تک رہے گا، اور جب قیامت تک قرآن رہے گا، قرآن پڑھنے والے بھی موجود رہیں گے، پڑھانے والے بھی موجود رہیں گے اللہ کے فضل و کرم سے. اور اللہ تعالیٰ کے فضل و کرم سے ہمارے مدرسوں میں یہ ہو رہا ہے. مدرسوں کے خلاف پروپیگنڈا کیا گیا، یہ دہشت گرد ہیں، دہشت گردی پھیلانے والے ہیں. آپ بتائیے جتنے گرفتار ہوئے ہیں اب تک قاتل دہشت گرد، جتنے پکڑے گئے ہیں، سینکڑوں ہزاروں پکڑے گئے ہیں، بلوچستان سے پکڑے گئے، فاٹا سے پکڑے گئے، لاہور سے پکڑے گئے، کراچی سے پکڑے گئے، مختلف شہروں سے پکڑے گئے. مدرسوں کا طالب علم کون سا تھا ان میں؟ ان میں کالجوں کے لڑکے ملیں گے، یونیورسٹیوں کے لڑکے ملیں گے، جاہل ملیں گے جو آوارہ گردی کرتے پھر رہے تھے، یہ سیاسی جماعتوں کے لوگ ملیں گے، लेकिन मदरसों के लोग नहीं, मदरसों के लोगों को तो अमन अमान सिखाया जाता है, इनको एक सिखाया जाता है कि अल मुस्लिम मन सलीम अल मुस्लिमून मिन लिसानी वलदी, मुसलमान वो होता है जिसकी जबान और हाथ से दूसरों को तकलीफ न पहुंचे। अल्हम्दुलिल्लाह इंशाअल्लाह अल्लाह ताला आसान करे, इस जमाने में मदरसों को चलाना आसान काम नहीं रहा, क्योंकि पूरा आलम कुफ्र इन मदरसों का दुश्मन है, पूरी दुनिया का मीडिया इन मदरसों के खिलाफ जहर उगल रहा है, और हमारे पाकिस्तान में सेकुलरिज्म वाले जो हैं वो भी इन मदरसों के खिलाफ जहर उगल रहे हैं, बेदीन लोग जो हैं वो भी मदरसों के खिलाफ, उलमा के खिलाफ, तलबा के खिलाफ जहर उगल रहे हैं। आसान नहीं रहा मदरसों के कामों को चलाना, लेकिन अल्लाह के फजल करम से चल रहे हैं, चलते रहेंगे इंशाअल्लाह ताला। दुआ कीजिए अल्लाह ताला इसके इनको चलने की तौफीक अता फरमाए। अब तो हम मदरसों को ये तरकीब भी दे रहे हैं कि अल्हम्दुलिल्लाह दरसे निजामी के मदरसे बहुत हो गए, अब इस्लामी स्कूल कायम करें जगह जगह। इन नालायक हुक्मरानों को तो तौफीक न हुई कि तालीम दे दें, 12% लोग भी मुश्किल से पढ़े लिखे होंगे पाकिस्तान के अंदर, तालीम को फरोग ही नहीं दे सके। इस्लामी स्कूल कायम करें इंशाल्लाह, या असरी उलूम, ये दिन को दुनियावी उलूम कहा जाता है, अब यही इस्लामी दुनियावी उलूम भी इंशाल्लाह ये दीनी मदरसे ही चलाएंगे, दीनी हल्कों से चलेंगे। अल्लाह ताला तौफीक दे हमारे हुक्मरानों को तो वो चलाएं तो बहुत अच्छी बात है, वरना इंशाल्लाह ये उम्मत जिंदा है रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की, ये पीछे रहने वाली नहीं है। अब इन्होंने अल्हम्दुलिल्लाह शुरू कर दिया है, हमारे दीनी मदरसों में इस्लामी स्कूल कायम हो गए हैं, दारुलूम के अंदर भी इंग्लिश मीडियम स्कूल भी है और उर्दू मीडियम स्कूल भी है, लड़कों के स्कूल भी हैं, लड़कियों के स्कूल भी हैं, और बहुत सारे मदरसों ने अब कायम कर लिए हैं। इंशाल्लाह असरी उलूम की तालीम भी हमारे इन मदरसों में मिलेगी, और इल्म दीन की जो तालीम जो बुनियाद है, जो मकसूद है कि इल्म के माहिरीन फुकहा और कारी फुकहा लोगों को हलाल हराम के मसले बताने वाले माहिर उलमाए दीन तैयार हों, अल्हम्दुलिल्लाह वो भी तैयार हो रहे हैं, पूरी दुनिया में फैल रहे हैं। हमारे पाकिस्तान के मदरसों के फाजिलीन और पाकिस्तान के मदरसों के पूरे पाकिस्तान को तो बहुत कितने मदरसे हैं, खुद मैं देखता हूँ कि दुनिया के जिस मुल्क में जाता हूँ, जजीरे में भी गया, छोटे मुल्क में भी गया, वहाँ दारुल उलूम के फाजिलीन मिलते हैं अल्हम्दुलिल्लाह, हमारे शागिर्द मिलते हैं। हमें नहीं पता था कि यहाँ शागिर्द हमारा भी कोई होगा, वहाँ भी शागिर्द मिलते हैं, हमारे मदरसों की फाजिलात मिलती है, मदरसा तो बनात की फाजिलात मिलती है, अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह। दुआ कीजिए कि अल्लाह ताला दरस इन दीनी मदारिस के कामों को आसान करे। ये तलबा बड़े मुजाहदा करके आते हैं, कहाँ कहाँ से दूर दूर से आते हैं, दूसरे मुल्कों से आते हैं, माँ बाप से बिछड़ कर आते हैं, और सफर की परेशानियां उठाते हैं, तन्हाई में यहाँ जिंदगी गुजारते हैं, तन्हाई यानी खानदान से अलग रहकर दिन रात मेहनत है उनकी, हर वक्त इनका काम में, इनका कोई वक्त फुर्सत का नहीं होता, खेलने के अवकात भी मुकर्रर हैं, उन वक्त में खेलो तफरी करो, सोने के अवकात भी मुकर्रर हैं, उन दिनों में आराम करो, पढ़ने के अवकात भी मुकर्रर हैं, नमाजों के अवकात भी मुकर्रर हैं, एक लगी बंदी जिंदगी है। अल्लाह ताला हमारे इन तलबा के इल्म अमल में उम्रों में बरकत अता फरमाए और इनके असातिज़ा को खूब खूब तौफीक अता फरमाए। तलबा अपने असातिज़ा पर जान देते हैं, हमारी इन दीनी मदरसों की खसूसियत ये है, तलबा अपने असातिज़ा के ऊपर जान देते हैं और असातिज़ा अपने तलबा पर जान देते हैं। अल्लाह ताला इन मदरसों के कामों को आसान करे, हाजियों के सफरों को आसान करे और 6 रोजों की तौफीक अता फरमाए। वह आखिर दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन।